यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म कमला रसाइली। समाचारको शुरूमा प्रमुख समाचार। सत्तारूढ़ गठबन्धनको कार्यदलद्वारा सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि तयार। सरकारले यही साउन 25 देखि 32 गतेसम्म कोरोना विरूद्धको खोप सप्ताह सञ्चालन गर्ने, साउनदेखि मंगिरसम्म 5 महिनाको अवधिमा करिब 1,94,000 कोरोना संक्रमित थपिने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण। नेपालमा आज थप 3,938 जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित 37 जनाको मृत्यु, 2,012 जना संक्रमण मुक्त र विश्वका 10% नागरिकलाई कोरोना विरूद्धको खोप नलगाएसम्म बुस्टर डोज खोप वितरण अभियान शुरू नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह। अब समाचार विस्तारमा। सत्तारूढ़ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि तयार गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको कार्यदलको बैठकले साझा कार्यविधिको अन्तिम खाका तयार पारेको र सत्ता साझेदार दलका शीर्ष नेताहरूलाई छिट्टै बुझाइने कार्यदलका सदस्य सचिव केशवराज जोशीले जानकारी दिनुभयो। कार्यदलले गठबन्धन सरकारको प्राथमिकता, सरकारको नीति तथा कार्यक्रम, संघीयताको कार्यान्वयन लगायत विषय समेटेर तयार गरेको सो प्रतिवेदन सत्तारूढ़ शीर्ष नेतृत्वले छलफल गरी सार्वजनिक गर्ने सदस्य सचिव जोशीले बताउनुभयो। न्यूनतम साझा कार्यक्रमको टुंगो लगाएपछि केही दिनभित्र सरकारले पूर्णता पाउनेछ। बैठकमा नेपाली कांग्रेसका महामन्त्री समेत रहनुभएका कार्यदलका संयोजक पूर्ण बहादुर खड्का सहित कांग्रेसका डाक्टर मिनेन्द्र रिजाल, रमेश लेखक, नेकपा माओवादी केन्द्रका देव गुरूङ र वर्षमान पुन तथा जनता समाजवादी पार्टी जसपाका राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सहभागी हुनुहुन्थ्यो। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षीय केन्द्रीय कमिटी सदस्यहरूको बैठक आजदेखि काठमाण्डुमा शुरू भएको छ। काठमाण्डुको बुद्धनगरमा 70 भन्दा बढ़ी केन्द्रीय कमिटी सदस्य सहभागी बैठकमा एमालेलाई सुदृढ़ र सबल कसरी बनाउने भन्ने विषयमा नै बैठक केन्द्रित भएको र पार्टी तथा कम्युनिष्ट आन्दोलन कमजोर बनाउनका लागि भइरहेका गतिविधिको कसरी मुकाबिला गर्ने भन्ने सम्बन्धमा छलफल केन्द्रित रहेको नेता झप्पट बहादुर रावलले जानकारी दिनुभयो। बैठकको शुरूमा पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी एकता नै आफ्नो इच्छा र चाहना भएको बताउनुभयो। वरिष्ठ नेता नेपालले पार्टी एकताको प्रक्रिया र वार्ता अघि बढ़िरहेको बताउनुभयो। यस्तै बैठकमा नेता नेपालले कोरोना विरूद्धको खोपको सहज व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको बैठकपछि एमाले नेता रघुजी पन्तले संचारकर्मीलाई जानकारी दिनुभयो। उपाध्यक्ष डाक्टर भीम रावलले पार्टी एकताका विषयमा आन्तरिक समस्या समाधानका लागि बनेको कार्यदलले गरेको सहमति र प्रयासबारे जानकारी गराउनु भएको नेता झप्पट बहादुर रावलले बताउनुभयो। केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले संचारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै पार्टीलाई एकताबद्ध बनाउने कुरामा नै बैठक केन्द्रित रहेको तर आत्मसमर्पण गरेर भने एकता नहुने बताउनुभयो। केन्द्रीय कमिटिको बैठक बस्नु अघि नेपाल पक्षीय स्थायी कमिटिका सदस्यहरूको बैठक बसेको थियो। बैठक भोलि बिहान 11:30 बजे पुनः बस्नेछ। नेपाली कांग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छुट्याएर भए पनि निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। पार्टीका पूर्व महामन्त्री प्रकाश मान सिंहको निजी निवास चाक्सीबारी ठमेलमा आज बसेको संस्थापन इतरको बैठकमा नेताहरूले आगामी भदौ 23 गतेपछि पार्टीको वैधानिकता समाप्त हुने भन्दै कार्यतालिका छुट्याएर भए पनि महाधिवेशन सम्पन्न गर्नुपर्ने बताउनु भएको हो। बैठकपछि संचारकर्मीसँग कुरा गर्नुहुँदै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचन समितिले प्रक्रिया छुट्याएर भए पनि समयमा नै महाधिवेशन सम्पन्न गर्नुपर्ने बताउनुभयो। बैठकमा महाधिवेशन कार्यतालिका छिटो सार्वजनिक गर्न नेतृत्वलाई दबाव दिने बारेमा समेत छलफल भएको थियो। बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डाक्टर शशांक कोइराला, पूर्व महामन्त्री सिंह, नेता अर्जुन नरसिंह केसी, बलबहादुर केसी, डाक्टर मिनेन्द्र रिजाल लगायतको सहभागिता रहेको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
सुन्नुहोस् सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य ज्येष्ठ नागरिक, एकल महिला, अशक्त, अपाङ्ग, लोपोन्मुख जाति र 5 वर्ष मुनिका बाल बालिकाहरूले आफ्नो स्थायी बसोबास रहेको वडामा गई आवेदन दियो। भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको श्रावणदेखि कार्तिक मसान्तसम्म वडा कार्यालयमा आफ्नो नाम नवीकरण गराऊ।
लौ न, मेरो बाको नवीकरण गर्ने छुट्यो नि।
नवीकरण गर्न छुटेका लाभग्राहीहरूको नाम प्रणालीबाट हट्दछ। छुटेका नागरिकले वडा कार्यालयमा गएर पुनः आवेदन दिनुपर्नेछ र नयाँ दर्ता भएको अर्को महिनाबाट मात्र सम्बन्धित ब्याङ्क खातामा रकम जम्मा हुनेछ।
मेरो त ब्याङ्कमा खाता पनि छैन, भत्ता नगदमै आउँछ होइन?
भत्ता लिनेहरूका लागि स्थानीय तहले तोकेको ब्याङ्कले नै निशुल्क खाता खोल्नेछ। अब भत्ता नगदमा लिन पाइँदैन।
अनि ब्याङ्कका पैसा लिन जाँदा के चाहिन्छ नि?
लाभग्राहीले आफ्नो परिचय खुल्ने सरकारी कागज पत्र लिएर ब्याङ्कमा जानु पर्नेछ। आर्थिक वर्षमा कम्तीमा पनि एकपल्ट ब्याङ्कसँग कारोबार गरेको हुनुपर्नेछ।
सबै स्थानीय तहहरूले सामाजिक सुरक्षा भत्ता ब्याङ्कबाट भुक्तानी गरौं र गराऊ।
नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग।
अब बाँकी समाचार। सरकारले यही साउन 25 देखि 32 गतेसम्म खोप सप्ताह मनाउने भएको छ। प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले साउन 25 गतेदेखि खोप सप्ताह मनाउने तयारी भइरहेको जानकारी दिनुभयो। यस अवधिमा जापानबाट आउने 8 लाख र भूटानबाट आउने 3 लाख डोज कोरोना विरूद्धको खोप लगाइने उहाँले बताउनुभयो। दुवै देशबाट शनिबार र आइतबारसम्म खोप आइसक्ने पनि राज्यमन्त्री श्रेष्ठले जानकारी दिनुभयो। कोविशील्ड खोप यसअघि एक मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकहरूलाई लगाइने पनि उहाँले बताउनुभयो। राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि फाइजरको 60 लाख डोज खोप ल्याउने प्रक्रिया अगाडि बढ़ाइएको जानकारी दिनुभयो। उहाँले देशभरि गरेर 16,000 खोप केन्द्रबाट कोरोना विरूद्धको खोप लगाउने कार्य भइरहेको, तेस्रो लहरको व्यवस्थापनका लागि विज्ञहरूसँग छलफल भइरहेको र सरकार गम्भीर रहेको बताउनुभयो। बैठकमा सांसदहरूले सरकारले छिटोभन्दा छिटो सबै नागरिकमा खोप पुर्याउनु पर्ने, एक मात्रा खोप लगाएर बसेका ज्येष्ठ नागरिकका लागि छिटो दोस्रो मात्रा खोप उपलब्ध गराउनु पर्ने, खोप लगाउने कार्यलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन महिना पछाडि कोरोना संक्रमितको संख्या क्रमशः घट्दै जाने प्रक्षेपण गरेको छ। साउन महिनामा 53,000 भन्दा बढ़ी नयाँ संक्रमित थपिने पूर्वानुमान गरेको स्वास्थ्य मन्त्रालयले यो संख्या घट्दै गएर मंगिर महिनासम्ममा 25,000 हाराहारीमा पुग्ने प्रक्षेपण गरेको छ। स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डाक्टर गुणराज लोहनीले आज संसदको शिक्षा स्वास्थ्य समितिमा मंगिर महिनामा संक्रमितको संख्या अझै घटेर 25,183 पुग्ने सम्भावना रहेको बताउनुभयो। साउनदेखि मंगिरसम्मको 5 महिनाको अवधिमा 1,93,856 जना नयाँ संक्रमित थपिने सम्भावना रहेको स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ। पछिल्लो 24 घण्टामा देशभर 3,938 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 11,870 नमूनाको पीसीआर परीक्षण गर्दा 3,007 जना र 6,538 नमूनाको एन्टीजेन परीक्षण गर्दा 931 जना गरी जम्मा 3,938 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार गएको 24 घण्टामा 2,012 जना कोरोना संक्रमण मुक्त भएका छन् भने हाल संक्रमण मुक्त हुने दर 93.7% रहेको छ। हालसम्म 6,63,663 जना कोरोना भाइरस संक्रमण मुक्त भएको मन्त्रालयको तथ्याङ्क छ। कोरोना संक्रमणबाट 37 जनाको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या 9,994 पुगेको छ। देशभरि 34,422 जना सक्रिय संक्रमित रहेका छन् भने त्यसमध्ये 713 जना आईसीयू र 158 जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। सरकारले कोरोना संक्रमणको महामारी नियन्त्रण गर्न जारी राखेको खोप कार्यक्रम अन्तर्गत गत 24 घण्टाभित्र 1,17,779 जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सम्म कुल 43,59,277 जनाले कोरोना विरूद्धको पहिलो मात्रा खोप लगाएका छन् भने 21,30,900 जनाले पूर्ण मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ। संघीय संसदको राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको आजको बैठकले कोरोना विरूद्धको खोप वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकारको ध्यानकर्षण गराएको छ। सिंहदरबारमा आज बसेको बैठकले खोप अभियानका लागि पर्याप्त जनशक्ति उपलब्ध गराउन तथा खोप लिने व्यक्तिको दर्ता प्रक्रियालाई सहज बनाउन ध्यानकर्षण गराएको हो। समितिका सभापति निरूदेवी जैरूको अध्यक्षतामा बसेको बैठकमा सांसदहरू राधेश्याम अधिकारी, दिननाथ शर्मा, गणेश सिंह ठगुन्ना, रामलखन चमार लगायतले बालबालिका सहित सबै उमेर समूहका नागरिकलाई छिटो खोप उपलब्ध गराउन माग गर्नुभयो। बैठकले दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा परि स्थानीय जयसिंह धामी बेपत्ता भएको घटना तथा देशका विभिन्न क्षेत्रमा बाढ़ी पहिरोले पुर्याएको क्षतिका सम्बन्धमा गृहमन्त्री तथा अन्य सरकारवाला निकायसँग छलफल गर्ने पनि निर्णय भएको छ। प्रतिनिधि सभा विकास तथा प्रविधि समितिले 2072 सालको शक्तिशाली भूकम्पबाट क्षति पुगेका सम्पूर्ण भौतिक संरचनाको पुननिर्माण समयमा सम्पन्न गर्न आवश्यक जनशक्ति र बजेटको व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील गेवालीले पुननिर्माणको पछिल्लो अवस्था र आगामी कार्ययोजना विषयको कार्यपत्र समिति समक्ष प्रस्तुत गर्नुभएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले गरीबीको रेखामुनि रहेका नागरिकलाई निशुल्क विद्युत उपयोग गर्न दिने तयारी निष्कर्षमा पुग्न लागेको बताउनु भएको छ। मन्त्रालयमा आज पूर्व ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रीहरूसँगको छलफलमा मन्त्री भूषालले गरीबीको रेखामुनि रहेका नागरिकलाई राहत स्वरूप निशुल्क विद्युत दिने तयारी गरिरहेको बताउनुभयो। मन्त्री भूषालले सबै कृषियोग्य भूमिमा सिंचाईको सुविधा पुर्याएर युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्ने योजना रहेको पनि बताउनुभयो। अर्थमन्त्री जनार्दन शर्माले नयाँ बन्ने भौतिक संरचना अपाङ्ग मैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अर्थमन्त्री जनार्दन शर्माले आज मन्त्रालयमा स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपालका प्रतिनिधि संघको भेटघाटमा आगामी दिनमा निर्माण गर्ने भौतिक संरचना अपाङ्ग मैत्री बनाउने दृढ़ता व्यक्त गर्नुभएको हो। सो अवसरमा नेटवर्कका प्रतिनिधिले सार्वजनिक स्थलमा अपाङ्ग मैत्री नभएको तीन पाङ्रे सवारी साधन आयातमा कर छूट दिनुपर्ने र स्पाइनल इन्जुरीका कारण अपाङ्गता भएकाहरूका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री सहज रूपले उपलब्ध हुनुपर्ने लगायतका माग राखेका थिए। लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ। साउन 27 गते 1 बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको विशेष अधिवेशन आह्वान भएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिनुभयो। प्रदेशसभा सचिवालयले आज सूचना प्रकाशित गरी नेपालको संविधानको धारा 183 उपधारा 3 बमोजिम प्रदेश प्रमुख शेरचनले प्रदेशसभाको बैठक आह्वान गर्नुभएको जनाएको छ। बागलुङ नगरपालिका 14 नारायण स्थानमा 10 दिनका लागि निषेधाज्ञा जारी गरिएको छ। आज बसेको जिल्ला कोविड संकट व्यवस्थापन समितिको बैठकको सिफारिशमा जिल्ला सुरक्षा समितिले आउँदो साउन 31 गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। पाँचथर जिल्ला अस्पतालमा रहेका कोरोना संक्रमितलाई स्थानीय युवाले सामूहिक रूपमा निशुल्क खाना वितरण गर्दै आएका छन्। उपचारका लागि आएका बिरामीलाई खानाको समस्या भएको र ओहोर दोहोर गर्दा कोरोना संक्रमण फैलिन सक्ने भन्दै अस्पताल परिसरभित्रै निशुल्क खाना वितरण शुरू गरिएको बताइएको छ। पाँचथरबाट दुर्गा खनालको रिपोर्ट।
जिल्ला अस्पताल पाँचथरमा कोरोना संक्रमित बिरामीहरूका लागि निशुल्क खाना वितरण गरिँदै आएको छ। दोस्रो बन्दाबन्दी तथा निषेधाज्ञा पश्चात गत जेठ 17 गतेबाट दैनिक रूपमा पोसिलो खानेकुरा प्रदान गरिँदै आएको हो। फ्रेण्ड्स फर एभर नाम दिएर स्थानीय युवाहरूको समूहले निशुल्क खाना वितरणको अभियान चलाएका हुन्। गाउँबाट आएका बिरामीहरूलाई खानाको समस्या नहोस्, अस्पतालको ओहोर दोहोरले कोरोना संक्रमण नफैलियोस् भनेर अभियान शुरू गरिएको अभियन्ता रचना पराजुलीले बताउनुभयो।
हस्पिटलमा बिरामी बेच्न जाने, खाना पुर्याउन जाने गर्दाखेरि चाहिँ कोभिड झनै फैलिने हुने भएको भएर चाहिँ हामीले क्या साथीहरूसँग सल्लाह गरेर शुरू गरेको हौ।
कोभिडका बिरामीहरूले स्वास्थ्यकर खाना पाउनुका साथै कोभिडको चेन ब्रेक गर्न सहयोग पुगोस् भनेर शुरू गरिएको यो अभियानले दैनिक औषध 12 जना बिरामीहरूले सेवा लिइरहेको बताइएको छ। कोरोना संक्रमितहरूको उपचारमा खटिरहँदा युवाहरूको यो अभियानले अस्पताल प्रशासनलाई पनि ठूलो सहयोग तथा हौसला पुगेको स्वास्थ्यकर्मी उमेश शाह बताउनुहुन्छ।
तनावबाट मान्छेहरू आएको हुन्छन्, होटलहरूबाट खानाको व्यवस्थापन भएको हुँदैन, यिनै चाहिँ खाना उपलब्ध हुँदाखेरि चाहिँ उनीहरूलाई पनि सहज गर्दाखेरि हामीलाई पनि काम गर्न धेरै नै सहज बनेको छ।
कोरोना संक्रमितहरूलाई खानपिनमा समस्या भइरहेको बेला यस्तो मानवीय सहयोगले राहत महसुस भएको छ। दुर्गा खनाल, रेडियो नेपाल, पाँचतर, फिदिम।
मकै बाली जोगाउन जंगली बन्देलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा एकै घरका दुईजनाको मृत्यु भएको छ। करेन्ट लागेर मृत्यु हुनेमा सुरनाया गाउँपालिका पाँच स्वालीका 21 वर्षीय सन्तोष चन्द र 18 वर्षीय उनका भाइ अमृत चन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। रेडियो नेपालका कर्मचारीका लागि शुरू गरिएको सार्वजनिक खरिद सम्बन्धी 5 दिने तालिम आज सम्पन्न भएको छ। तालिमको समापन गर्नुहुँदै रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालबाट हुने खरिद प्रक्रियालाई पारदर्शी र मितव्ययी बनाउन तालिमबाट हासिल गरेका ज्ञान, सिप र दक्षतालाई संस्थागत गर्न आग्रह गर्नुभयो। खरिद प्रक्रिया सम्बन्धी पर्याप्त ज्ञान नहुँदा समय समयमा विभिन्न प्रकारका उजुरीहरू समेत झेल्नु परेको स्मरण गर्नुहुँदै कार्यकारी निर्देशक केसीले आगामी दिनमा खरिद प्रक्रियामा त्यस्तो समस्या नआउने विश्वास व्यक्त गर्नुभयो। रेडियो नेपाल संचालक समितिका सदस्य एवं कार्यक्रम महाशाखा प्रमुख टीका भण्डारीले तालिमबाट प्राप्त सिप र दक्षतालाई कार्यान्वयन गरेमा सार्वजनिक खरिद प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन सकिने बताउनुभयो। कार्यक्रममा रेडियो नेपालका निर्देशकद्वय खगेन्द्र खत्री र पुष्कर राज गौतमले खरिद प्रक्रियालाई उन्नत र प्रभावकारी बनाउन तालिमबाट सिकेका सिप महत्वपूर्ण हुने बताउनुभयो। रेडियो नेपालमा कार्यरत 21 जना कर्मचारी सहभागी तालिमको सहजीकरण तालिम शाखा प्रमुख जनार्दन विष्टले गर्नुभएको थियो। सड़क भाँसिँदा 5 दिनदेखि अवरूद्ध जय पृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ। लगातारको वर्षाले बैतडीको पाटन नगरपालिका 8 झौलेकमा सड़क भाँसिँदा गत आइतबारदेखि राजमार्ग अवरूद्ध बनेको थियो। अछाम जिल्लाको मल्लेख गाउँपालिका वडा नम्बर 5 विन्ध्यवासिनीको सरानी गाउँका 53 घर पहिरोको उच्च जोखिममा परेका छन्। लगातारको वर्षाका कारण गाउँको तलबाट पहिरो खसेपछि गाउँ नै जोखिममा परेको हो। कञ्चनपुरको बेलौरी स्थित महाकाली बहुमुखी क्याम्पस पछिल्लो समय प्रविधि मैत्री बन्दै गएको छ। सुदूरपश्चिम प्रदेश सरकारबाट नमूना क्याम्पसको रूपमा छनौट भएपछि क्याम्पसले आधुनिक प्रविधियुक्त व्यवस्थापनमा जोड़ दिन थालेको हो। कञ्चनपुरबाट हरिश्चन्द्र बागको रिपोर्ट।
कञ्चनपुरको बेलौरीमा समुदाय स्तरबाट सञ्चालित महाकाली बहुमुखी क्याम्पस पछिल्लो समयमा आधुनिक प्रविधियुक्त बन्दै गएको छ। सूचना प्रविधि मैत्री क्याम्पसका रूपमा स्तरोन्नति गर्ने उद्देश्यले क्याम्पसमा प्राध्यापनरत प्राध्यापकहरूलाई ल्यापटप वितरण गरिएको छ भने प्रोजेक्टरको माध्यमबाट अध्यापन गर्ने गरी आवश्यक व्यवस्थापन भइरहेको महाकाली बहुमुखी क्याम्पस बेलौरीका क्याम्पस प्रमुख धर्मराज जोशीले बताउनुभयो।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयबाट नमूनाको स्तरोन्नति छनौट भइसकेपछि क्याम्पसलाई हामीले प्रविधि मैत्री बनाउनका निम्ति र शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका निम्ति प्रत्येक कक्षाको ठाउँमा प्रोजेक्टर जडान गर्ने साथै त्यसको प्रयोग गरी क्याम्पसमा कार्यरत प्राध्यापकहरूलाई ल्यापटप उपलब्ध गराई प्रविधि मैत्री बनाउने हामीले जमर्को गरेका हौं।
गत वर्ष सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले नमूना क्याम्पसका लागि छनौट गरेका सुदूरपश्चिमका 9 जिल्लाका 9 वटा क्याम्पसहरू मध्ये कञ्चनपुर जिल्लाबाट महाकाली बहुमुखी क्याम्पस बेलौरी छनौट भएको थियो। क्याम्पसले आधुनिक प्रविधिको प्रयोग गरी शैक्षिक गतिविधिलाई अगाडि बढ़ाउने महाकाली बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष हरेन्द्र सिंह विष्टले जानकारी दिनुभयो।
महाकाली बहुमुखी क्याम्पसलाई उच्च प्रविधिका साथमा विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न र छिट्टै यसलाई आंगिक क्याम्पसको रूपमा अगाडि बढ़ाउनका लागि प्रयास गर्दैछौ।
महाकाली बहुमुखी क्याम्पसमा गुणस्तर सुनिश्चितताको प्रत्यायन प्रमाणपत्र QAA प्राप्तिको प्रक्रिया समेत अगाडि बढ़ाइएको महाकाली बहुमुखी क्याम्पसका प्राध्यापक एवं QAA संयोजक दयाकृष्ण जोशीले बताउनुभयो। महाकाली बहुमुखी क्याम्पसलाई थप स्तरोन्नतिका लागि सबै पक्षको सहयोगको आवश्यकता रहेको छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
अब अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठन WHOले विश्वका सबै राष्ट्रहरूले आफ्ना 10% नागरिकलाई खोप नलगाएसम्म कोविड विरूद्धको बुस्टर डोज वितरण अभियान शुरू नगर्न आह्वान गरेको छ। WHOका प्रमुख डाक्टर टेड्रोस एडहानोम गेब्रियससले इजरायल जर्मनी लगायतका राष्ट्रहरूले कोविड खोपको तेस्रो मात्रा अर्थात बुस्टर दिने घोषणा गरेपछि कम्तीमा सेप्टेम्बरको अन्त्यसम्मका लागि अभियान रोक्न आह्वान गर्नुभएको हो। डब्ल्यूएचओका अनुसार कम आय भएका देशहरूमा प्रति 100 जनामा 1.5 जनाले मात्र खोप पाएकाले अतिरिक्त खोप कम आय भएका देशहरूमा जानुपर्नेमा जोड़ दिएको छ। उच्च र कम आय भएका देशहरूबीच कोरोना विरूद्धको खोप वितरणमा विद्यमान खाडल कम गर्ने प्रयास भइरहेका बेला तेस्रो डोजको खोप लगाउने अभियानले झन ठूलो प्रभाव पार्ने भन्दै डब्ल्यूएचओले असन्तुष्टि जनाएको हो। केही महिनादेखि डेल्टा भेरिएन्टले आक्रान्त बनेको इण्डोनेसियामा 7.9% जनसंख्याले मात्र पूर्ण खोप लगाउन पाएका छन् भने हाइटी र प्रजातान्त्रिक गणतन्त्र कंगोमा कसैले पनि दोस्रो मात्राको खोप पाएका छैन। विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका धेरै भेरिएण्टहरू विश्वभर फेला परिरहेका छन् भने यस भाइरसका कारण 42,73,885 जनाले ज्यान गुमाइसकेका छन्। अमेरिकाको टेक्सास राज्यमा आप्रवासी चढ़ेको भ्यान दुर्घटना हुँदा कम्तीमा 10 जनाको मृत्यु भएको छ। तीव्र गतिका कारण भ्यान दुर्घटना भएको अमेरिकी अधिकारीहरूले बताएका छन्। मृतक मध्ये कतिपय आप्रवासीहरू कागजात बिना नै मेक्सिकोबाट अमेरिका छिरेका पनि आशंका गरिएको छ। अब आर्थिक समाचार।
नेपाल विद्युत प्राधिकरणले लामो समयदेखि विवादमा रहेको डेडिकेटेड तथा टंक लाइनको महसूल विवाद समाधानका लागि पुनर्वलोकनमा आउन उद्योगी तथा व्यवसायलाई आग्रह गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव साक्यले उद्योगी तथा व्यवसायलाई पटक पटक महसूल तिर्न आग्रह गरिएको र छलफल समेत भएको भन्दै विवाद लामो समयसम्म राख्ने पक्षमा आफू नरहेको बताउनुभयो। कुल 10,14,08,30,000 रूपियाँ बराबरको महसूलको ब्याज र जरिवाना समेत बढ़दै जाँदा हाल 15 अर्ब रूपियाँ बढ़ी पुगेको छ। मर्दी हिमाल जाने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी नयाँ ट्रेकिङ रूट विकास गरिएको छ। पोखरा महानगरपालिका 25 मेलबोर्डबाट अस्तामसम्म विभिन्न स्थानमा पर्यटकीय पूर्वाधार निर्माण गरी मर्दी हिमाल पुग्ने पदयात्रा मार्गका रूपमा विकास गरिएको हो। गण्डकी प्रदेश सरकारको गत आर्थिक वर्षको 10 लाख रूपियाँ बजेट र जर्मनीस्थित एक विदेशी संस्थाको 4,50,000 रूपियाँ आर्थिक सहयोगमा पैदल मार्ग निर्माण गरिएको मर्दी हिमाल पद मार्ग निर्माण समितिका संयोजक विश्व अधिकारीले जानकारी दिनुभयो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजले बढ़ी मूल्य राखेर सामान बिक्री गर्ने, अरूको ब्राण्ड चोरी गर्ने लगायत उपभोक्ता हित विपरीत गतिविधि गर्ने 153 व्यावसायिक फर्मलाई कार्यवाही गरेको छ। आर्थिक वर्ष 2077-78 गरिएको अनुगमनका क्रममा 153 फर्मलाई कार्यवाही गरी 75,43,000 रूपियाँ जरिवाना गरेको हो। नर्सरीमा उत्पादन भएका विभिन्न जातका फलफूलका बिरूवा बिक्री नहुँदा सल्यानका नर्सरी संचालक समस्यामा परेका छन्। लामो समयसम्मको निषेधाज्ञा र स्थानीय तहहरूले आफै नर्सरी विकास गर्न थालेपछि कागती, सुन्तला, अनार, टिमुर लगायतका दर्जन बढी फलफूल र घाँसका बिरूवा बिक्री हुन नसकेको हो। झापामा विलियम हाइब्रिड जातको केरा खेती शुरू गरिएको छ। कृषि सहकारी संस्था मार्फत इजरायल गएर फर्कनुभएका झापा गाउँपालिका 3 का किसान चन्द्रप्रसाद बस्नेतले इजरायलमा हुने विलियम हाइब्रिड जातको केरा खेती शुरू गर्नुभएको हो। सुगन्धित र स्वादिलो हुने उन्नत जातको केरा एउटै माटोमा 10 वर्षसम्म खेती गर्न मिल्ने र रोग प्रतिरोधात्मक क्षमता पनि बढ़ी हुने एग्री सेन्टर झापा प्रालीका संचालक चन्द्रप्रसाद बस्नेतले जानकारी दिनुभयो।
आर्थिक समाचारमा हुनुहुन्थ्यो अर्जुन श्रेष्ठ। अब खेल समाचार।
नेपालमा आएर मैत्रीपूर्ण फुटबल खेल्न 3 देशले प्रस्ताव गरेका छन्। प्यालेस्टाइन सहित 3 देशले नेपालमा आएर मैत्रीपूर्ण फुटबल खेल्नका लागि प्रस्ताव गरेका हुन्। इन्फाका अनुसार प्यालेस्टाइन, भारत र बंगलादेशले नेपाल आएर मैत्रीपूर्ण फुटबल म्याच खेल्न प्रस्ताव गरेका छन्। नेपाललाई किर्गिस्तानले समेत मैत्रीपूर्ण खेलका लागि आमन्त्रण गरेको छ। गत श्रावण 15 गते बसेको इन्फा कार्य समिति बैठकले साफ च्याम्पियनशीपको तयारीमा रहेको राष्ट्रिय फुटबल टीमलाई बंगलादेश, भारत, सिंगापुरको राष्ट्रिय पुरूष टोलीसँग मैत्रीपूर्ण खेल खेल्नको लागि पत्रचार भइरहेकाले आवश्यकता अनुसार राष्ट्रिय टीमले मैत्रीपूर्ण खेलको आयोजना तथा सहभागिता गर्ने निर्णय गरेको थियो। एन्फा महासचिव इन्द्रमान तुलाधरले प्यालेस्टाइन सहित 4 देशबाट नेपाललाई मैत्रीपूर्ण खेलका लागि प्रस्ताव आएको जानकारी दिनुभयो। नेपालले गत चैतमा आयोजना गरेको 3 नेसन कपमा समेत किर्गिस्तानको U23 टीम नेपालमा आएर सहभागी बनेको थियो। ओमनमा हुने आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत अमेरिका र ओमन विरूद्धको एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली टीमले बिहिबारबाट प्रशिक्षण शुरू गरेको छ। सेप्टेम्बरको 2 साताबाट हुने भनिएको प्रतियोगिताका लागि क्यानले बन्द प्रशिक्षणमा साइन्स खेलाडीलाई बोलाएको छ। क्याम्पका लागि सबै खेलाडी टीममा आइसकेका छन्। टीमले बिहिबार बिहान दशरथ रंगशालामा फिटनेस प्रशिक्षण गरेका थिए भने दिउँसो किर्तिपुर मैदानमा प्रशिक्षण शुरू गरेको छ। लिग टूमा नेपालले अहिलेसम्म 4 खेल खेलेको छ, जसमा 2 जित निकाल्दा 2 हार बेहोरेको छ। जापानमा जारी टोकियो ओलम्पिकमा चीन शीर्ष स्थानमा रहेको छ। चीनले 33 स्वर्ण 24 रजत र 16 काँस्य सहित 73 पदक प्राप्त गर्दै शीर्ष स्थान ओगटेको हो। अमेरिका 27 स्वर्ण 34 रजत र 26 काँस्य सहित दोस्रो स्थानमा छ। जापान 21 स्वर्ण 9 रजत र 14 काँस्य सहित तेस्रो स्थान ओगटेको छ।
खेल समाचारमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभर सामान्यतया बदलिरही केही स्थानमा हल्का वर्षा हुनेछ भने प्रदेश नम्बर 1 र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.4 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम तापक्रम 29.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.3 डिग्री सेल्सियस, वर्षा 0.3 मिलिमिटर, पोखराको अधिकतम तापक्रम 33.1 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.6 डिग्री सेल्सियस, वर्षा 15.3 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम तापक्रम 31.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 24.4 डिग्री सेल्सियस, वर्षा 6.9 मिलिमिटर, र दिपायलको अधिकतम तापक्रम 34 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 24.2 डिग्री सेल्सियस, वर्षा 4.1 मिलिमिटर रहेको छ। समाचारको अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। सत्तारूढ़ गठबन्धनको कार्यदलद्वारा सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि तयार। सरकारले यही साउन 25 32 गतेसम्म कोरोना विरूद्धको खोप सप्ताह सञ्चालन गर्ने, साउनदेखि मंगिरसम्म 5 महिनाको अवधिमा करिब 1,94,000 कोरोना संक्रमित थपिने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण, नेपालमा आज थप 3,938 जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित 37 जनाको मृत्यु, 2,012 जना संक्रमण मुक्त, र विश्वका 10% नागरिकलाई कोरोना विरूद्धको खोप नलगाएसम्म बुस्टर डोज खोप वितरण अभियान शुरू नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह। हवस्त, समाचार पूरा भयो। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।